अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
गर्मीले तराईका जिल्ला प्रभावित, बाँके र बर्दियावासी आक्रान्त, लोड सेडिङ तालिका बिना विद्युत कटौती, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सल्लाह।
बाँके नेकपामा नेतृत्वका लागि लबिङ, नेताहरू आफ्नै दौडमा, बाँकीमा अल्पसंख्यक समुदायका बालबालिका विद्यालय बाहिरै।
बाँके जिल्ला अदालतद्वारा 3000 वर्ष कैद असुल्न बाँकी, साउनभित्र बुझाएमा छुट, नेपालगञ्ज कारागार र जिल्ला प्रहरीमा कोचाकोचका कैदी थुनुवा व्यवस्थापन गर्न माग।
र बाँके उपराष्ट्रपति कपमा छनौट, केन्द्रीय प्रतियोगितामा सहभागिताका लागि टोली प्रस्थान, बर्दियामा क्षेत्रीय स्तरको महिला फुटबल प्रतियोगिता हुने।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा गर्मीले तराईका जिल्लाहरू प्रभावित भएका छन्, बाँके बर्दिया लगायत जिल्लाका वासीहरू आक्रान्त बनेका छन् भने लोड सेडिङ तालिका बिना विद्युत कार्यालयले छिनछिनमा विद्युत कटौती गर्दै आएको छ सन्दर्भ छ। 3 वर्ष अघि प्राविधिक कारण बाहेक लोड सेडिङ गर्न नपाउने गरी तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जले गरेको आदेशलाई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जले दिनहुँ लत्याउँदै आएको छ। 1 घन्टामा 4 पटकसम्म विद्युत कटौती हुन थालेपछि बाँकीका बासिन्दा अचेल, चौतर्फी रूपमा तनावमा छन्। उद्योग व्यवसाय र विद्युतबाट हुने कारोबारहरू धराशायी अवस्थामा छन्। सरकारले देशलाई लोड सेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगञ्ज सहित बाँकेमा विद्युतको सकस किन? विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख राम दुलार यादव भन्नुहुन्छ, नेपालगञ्जमा विद्युत कटौती हुनुमा प्राविधिक कारण नै मुख्य हो। हावाहुरीका कारण नेपाल र भारत दुवै मुख्य प्रसारण लाइनमा समस्या हुन जान्छ। यादव भन्नुहुन्छ, नियतवश विद्युत आपूर्तिमा बाधा गरिएको होइन, बढ्दो गर्मीले शास्ति खेप्दै आएका बाँकेका बासिन्दा विद्युत आपूर्ति असहज हुँदा झन आक्रोशमा छन्। भारतीय क्षेत्रबाट 11 मेगावाट र नेपालको राष्ट्रिय प्रसारण लाइनबाट 3 देखि 8 मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको विद्युत प्राधिकरण कार्यालयले जनाएको छ। भारतीय क्षेत्रबाट सप्लाईमा समस्या छैन, वितरण केन्द्र प्रमुख यादवले भन्नुभयो, नेपाली क्षेत्रबाट नै विद्युत अनियमित गर्दा समस्या उत्पन्न हुने गरेको छ। यसैबीच गर्मी मौसम अन्य मौसमभन्दा जटिल हुने भएकाले यस बेला सतर्कताका उपायहरू पनि धेरै भएको चिकित्सकहरूले बताउँछन्। गर्मीका कारण झाडा पखालाको प्रकोप हुने सम्भावना पनि हुन्छ, डाक्टर सङ्केत रिसाल भन्नुहुन्छ। यस्तो मौसममा शुद्ध र तरल पदार्थको सेवन अत्याधिक गर्नुपर्छ, गर्मीका कारण स्वास्थ्यमा समस्याहरू उत्पन्न हुने सम्भावना देखिए तत्काल चिकित्सकको सल्लाह लिनुपर्दछ। दैनिक नेपालगञ्जमा खबर छ।
मुलुककै गर्मी हुने सहर नेपालगञ्जमा केही दिन यता विद्युत अनियमितताले जनजीवन कष्टकर बन्दै गएको छ। गर्मी बढिरहेकै बेला विद्युत समेत नहुँदा सर्वसाधारणको दैनिकी कष्टपूर्ण बनेको हो। प्रचण्ड गर्मीमा नेपालगञ्जको तापक्रम बढेसँगै लू चल्न थालेको छ। गर्मीले सापेक्षिक आर्द्रता हावामा हुने पानीको मात्रा घटेपछि सहनै नसक्ने गर्मी महसुस भएको हो। हावामा पानीको मात्रा आधाभन्दा बढी घटेपछि शरीरबाट खलखली पसिना आउने गरेको छ। यहाँको सापेक्षिक आर्द्रता मङ्गलबार 52% झरेको खबर ठाकुरसिंह थारूले कान्तिपुरमा लेख्नु भएको छ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको शक्तिशाली कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीको जिल्ला नेतृत्व को होला? जिल्लामा नेतृत्वका बहसले तीव्रता पाएको छ। त्यस क्रममा बाँके जिल्लाको नेतृत्व लिन आकाङ्क्षीहरू तीव्र लबिङमा देखिएका छन्। यद्यपि कुनै पनि नेताले खुलेर आफूलाई नेतृत्वको दावेदारी प्रस्तुत गर्न सकेका छैनन्। किन त जिल्लामा गरिने दावेदारीले खासै अर्थ राख्ने सङ्केत देखिँदैन। तत्कालीन माओवादी केन्द्रका जिल्ला संयोजक आइपी खरेल भन्नुहुन्छ, आशीर्वादकै भरमा नेतृत्व छनौट हुने भएकाले सबैले भित्रभित्रै लबिङ सुरु गरेका छन्। उहाँले तत्कालीन माओवादी केन्द्रबाट कोही नेताले नेकपाको जिल्ला नेतृत्वको चाहना गरेको नेता खरेलले खुलाउनु भयो। तत्कालीन नेकपा एमालेका अध्यक्ष अशोक कोइराला आफ्नो निर्वाचन कार्यकाल नै 8 महिना बाँकी रहेकाले तितिन्जेल स्वाभाविक रूपले नेकपाको नेतृत्व आफूले पाउनुपर्नेमा आशावादी हुनुहुन्छ। दैनिक नेपालगञ्जमा खबर छ।
सरकारले भर्ना अभियान र अभिभावकत्व ग्रहणको कार्यक्रम सञ्चालन गरे पनि बाँकेका अल्पसंख्यक मगन्ता, चिडीमार, खटिक, घसियारा र थत्थरकट्टा कुचबदिया समुदायका बालबालिका अझै विद्यालय बाहिर रहेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण पोसाक, स्टेसनरी लगायतका विद्यालय सामग्री किन्न सकेका छैनन्। बाँकेको डुडुवा गाउँपालिका 6 मगन्ता टोलमा 95 परिवारको झन्डै 500 जनसङ्ख्या छ। तर यो बस्तीमा जम्मा 2 जनाले मात्र एसएलसी एसई उत्तीर्ण गरेका छन्। विद्यालय जाने उमेर समूहका बालबालिका फोहोर सङ्कलन गर्ने र मजदुरी गर्ने गर्दै आएका छन्। 5 वर्षसम्मका बालबालिका घरमै हुने र ठुलो भएपछि कवाड सङ्कलन र मजदुरी गर्न जाने गरेका छन्। विश्वराज पछल डङ्ग्याले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
बाँकेका कानुन व्यवसायहरूले कारागार कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको अनुगमन गरेका छन्। नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष बलबहादुर चन्द, अधिवक्ता वसन्त गौतम, विश्वजित तिवारी र चित्रबहादुर शाही सम्मिलित कानुन व्यवसायहरूको टोलीले कारागार र हिरासतमा रहेका कैदी बन्दी र थुनुवाको अवस्थाका बारेमा जानकारी लिएका थिए। अनुगमनबाट कारागार र हिरासतमा क्षमताभन्दा बढी थुनुवाहरू रहेको पाइएको अनुगमनमा संलग्न अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो। 400 क्षमता भएको कारागार कार्यालयमा बाँकेमा हाल 655 जना कैदी बन्दी रहेका छन्, जसमा 56 महिला र 599 जना पुरुष रहेको पाइएको बताइएको छ। प्रहरीमा पनि उस्तै अवस्था छ। प्रहरी हिरासतमा पनि कोचाकोच थुनुवा रहेको पाइएको छ। 24 जना थुनुवाको क्षमता भएको पुरुष थुनुवा कक्षमा 3 वटा कोठामा जम्मा 53 रहेका छन् भने 3 जना महिला थुनुवा गरी जम्मा 56 जना थुनुवाहरू रहेका छन्। अनुगमनका क्रममा टोलीले हिरासतको सरसफाई, शौचालय, खानेपानी, खानामा थुनुवाहरूले गुनासो गरेकाले त्यसको गुणस्तर सुधार गर्न प्रहरी प्रमुखलाई आग्रह समेत गरिएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
बाँके जिल्ला जनस्वास्थ्य कार्यालयले मानसिक रोगीका बिरामी थपिँदै गएको जनाएको छ। कार्यालयले सुरु गरेको मानसिक रोग निवारण कार्यक्रममा बैजापुर, फतेपुर, नरेनापुर र वनकटुवामा मानसिक रोगका बिरामी सोचेभन्दा बढी फेला परेको जनाएको छ। बाँकेमा 1000 हाराहारीमा मानसिक रोगका बिरामी सम्पर्कमा आएको कार्यालयका मानसिक रोग फोकल पर्सन रामबहादुर चन्दले जानकारी दिनुभयो। उहाँले मानसिक रोगका बिरामीको सङ्ख्या अझ धेरै हुन सक्ने औल्याउनुभयो। राप्ती सुनारी गाउँपालिका 4 स्थित बैजापुर स्वास्थ्य चौकीको सम्पर्कमा मानसिक रोगका 200 बिरामी रहेको जनाइएको छ। नयाँ पत्रिकामा खबर छ।
नेपालगञ्जमा आयोजित प्रदेश 5 स्तरीय प्रथम उपराष्ट्रपति चिल्ड्रेन्स गेम्स 2075 उपाधि बाँके जिल्लाले हात पारेको छ। हिजो सकिएको प्रतियोगितामा बाँकेले सबैभन्दा बढी पदक हात पार्दै उपाधिमाथि कब्जा जमाएको हो। प्रतियोगितामा विजय खेलाडीहरूले काठमाडौँमा आगामी बिहिबार र शुक्रबार आयोजना हुने केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन्स गेम्समा सहभागी हुनेछ। त्यसका लागि प्रदेश 5 विक्रमजङ थापाको नेतृत्वमा 51 सदस्यीय टोली हिजो नै काठमाडौँ प्रस्थान गरेको छ। पश्चिम डायरीमा सडक गुणस्तर बनाउने चिन्ता,
जुन ओडामा चाहिने काम हुन्छ त्यो त्यो त्यहाँनिर नगरपालिकाको ओडा अध्यक्ष चाहिँ समन्वय गरेर काम गर भनेर हामीले लिखित रूपमा दिएको।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त?
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
मेगा क्याम्प यही वैशाख 29 गते शनिबार 12 मई 2018 प्रत्येक शनिबार निशुल्क छाला उपचार शिविर पूजा मेडिकल सेन्टर रुपरिया बजार पूजा मेडिकल हलको माथि लेजर कस्मेटिक एन्ड हेयर ट्रान्सप्लान्ट क्लिनिक। मुखको दाग धब्बा एलर्जी चाया चाउरीपनाको लेजरद्वारा उपचार गरिन्छ। कपाल झर्नु सोरायसिस कुष्ठरोग सेतो दाग कोठी मुसाको उपचार गर्नुका साथसाथै खोपेको ट्याटु पनि लेजरद्वारा हटाइन्छ। साथै जथाभावी मुखमा भएका रौँहरू हटाइन्छ। दाँत चिलाउने एक्जमा केमिकल फिलिङ स्किन रिजुबिनेसन। सम्पर्क डाक्टर गौरव मूर्ति एमबीबीएस एमडी लेजर एन्ड कस्मेटिक सर्जन।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363.
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नगरको नाली र सडक सुधार तथा डुबान व्यवस्थापनको पूर्व तयारीका विषयमा हिजो नेपालगञ्जमा रेडियो बहस गरिएको छ। कृष्णसार एफएमको साप्ताहिक रेडियो बहस पश्चिम सरोकारमा नेपालगञ्जका उपमेयर उमा थापा मगरले अब वडाहरूले आफ्नो अधिकार र कर्तव्य बुझेर काम गर्नुपर्ने बताउनु भयो।
मैले बारम्बार यहाँलाई भन्ने कुरा एउटै के हो भने हाम्रो वडा स्वायत्त हो। अब वडामा हामीसँग 5 चाहिँ जनप्रतिनिधि हुनुहुन्छ, यहाँहरू सँगै हुनुहुन्छ। सबैभन्दा पहिला यहाँहरू तलबाट आउनुहोस् होइन, वडामा यो कुराहरूलाई व्यापक रूपमा चाहिँ छलफलमा लिएर आउनुहोस्। उहाँहरूलाई वडाका अध्यक्ष उहाँका सदस्यहरूलाई जिम्मेवार बनाउनुहोस् अनि बल्ल त्यहाँबाट सम्बोधन भएन भने नगरपालिकामा आउनुहोस्।
सडक डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भूषालले सडकको गुणस्तर सुधार्न ओडा कार्यालयसँग समन्वय गरेर काम गर्न लिखित पत्र दिएको बताउनुभयो।
क्वालिटी चाहिने कसरी चाहिँ राम्रो गराउन सकिन्छ भन्ने सन्दर्भमा हामीले लिखित रूपमा चाहिने ठेकेदारहरूलाई चाहिँ के दिएका छौँ भन्दाखेरि चाहिँ जुन ओडामा चाहिने काम हुन्छ त्यो त्यो त्यहाँनिर नगरपालिकाको ओडा अध्यक्ष चाहिँ समन्वय गरेर काम गर भनेर हामीले लिखित रूपमा दिएका।
यस्तै नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले खाने मानसिकता हराउन नसकेको भन्दै जवाबदेही बन्न सम्बद्धमा आग्रह गर्नुभयो।
विगतमा हिजो जनप्रतिनिधि नहुँदाखेरि के थियो भनेपछि कति बेला तपाईँको चाहिँ बाढी आउला र तपाईँको त्यो बाढीको सहारामा केन्द्रबाट बजेट आउला र त्यो बजेटको पनि मस्ती गराउँला भन्ने हाम्रा पनि केही मन के अरे हाम्रो अब मनोविज्ञान चाहिँ छ अहिले पनि बाँकेमा। हिजो के मैले अब आजको जनप्रतिनिधि के गर्छ मलाई थाहा चाहिँ छैन। हिजो मैले त तपाईँको म लामो समयदेखि म उद्योगवाणीसँग काम गरेर म जनप्रतिनिधिको हिसाबले मैले पनि काम गरेँ हुनाले यहाँ त्यस्तो किसिमको चाहिँ एउटा मनोविज्ञान चाहिँ छ।
बहसमा क्षेत्रीय सहरी विकास आयोजनाका टिम लिडर जनार्दन आचार्य, सरकारवाला र सम्बद्ध निकायका अन्य नागरिकहरूको सहभागिता थियो। बहस सोमबार बिहान 8 बजेको खबर खाबरपछि प्रसारण हुनेछ।
महिला खेलाडी प्रबन्धन गर्ने उद्देश्यले बाँसगढी नगरपालिकाको दमौलीमा महिला फुटबल प्रतियोगिता हुने भएको छ। स्थानीय जनजागृति समाज कल्याण युवा क्लबको आयोजना र जिल्ला फुटबल सङ्घको सहयोगमा हुन लागेको क्षेत्रीय स्तरको प्रतियोगिताबारे जानकारी गराइएको छ। प्रतियोगितामा 10 गतेदेखि 15 गतेसम्म चल्नेछ। प्रतियोगितामा बर्दिया, बाँके, दाङ, सुर्खेत र दैलेखका महिला खेलाडी सहभागी हुने भएका छन्। निर्मल घिमिरेले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
बाँके जिल्ला अदालतले फैसला गरेका झण्डै 3,000 वर्ष कैद असुल्न बाँकी देखिएको छ। अदालतको 2075 वैशाख महिनासम्मको लगत अनुसार 2735 वर्ष 10 महिना 11 दिन कैद फर्चेट हुन बाँकी रहेको छ। वैशाखसम्मको लगत अनुसार 3,233 वर्ष 6 महिना कैद जरिवाना बाँकी रहेको मध्ये 497 वर्ष 7 महिना 19 दिन कैद फर्चेट भएको छ। जरिवानातर्फ हालसम्मको जम्मा लगत ₹3,90,21,483 रहेकोमा 23,41,152.46 रुपियाँ फर्चेट भएको छ। जसमध्ये 3,56,80,331.31 रुपियाँ जरिवाना उठ्न बाँकी रहेको तहसिलदार नारायण सापकोटाले जानकारी दिनुभयो। यसैबीच बाँके जिल्ला अदालतले तिर्न बुझाउन बाँकी रहेको कैद जरिवाना सरकारी बिगो श्रावण मसान्तसम्म बुझाउन आएमा छुट हुने जनाएको छ। अदालतका तहसिलदार शाखा अधिकृत नारायण प्रसाद सापकोटाले सार्वजनिक जानकारी दिनुभएको छ। अदालतद्वारा 2075 जेठ 4 गते प्रकाशित सूचना अनुसार सूचना प्रकाशन भएका मितिले 50 वर्षभन्दा अघिको अन्तिम फैसला बमोजिमको लगतमा 75% छुट हुने जनाएको छ। दैनिक नेपालगञ्जमा वसन्त गौतमले खबर लेख्नु भएको छ।
गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेट समृद्धि र विकासको बाधक भएकाले यसलाई निमिट्यान्न पार्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। यातायातमा जस्तै अन्य क्षेत्रमा पनि सिन्डिकेट व्याप्त रहेको बताउँदै गृहमन्त्री थापाले मन्त्रालयको आन्तरिक परिपत्र अनुसार काम गर्न निर्देशन दिनुभयो। हामीले यातायातमा वर्षौँदेखिको सिन्डिकेट हटाएका छौँ, यसले देशमा सरकार छ भन्ने आभास जनतामा भएको छ। हिजो कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले भन्नुभयो, अरू क्षेत्रमा व्याप्त सिन्डिकेट हटाउन प्रभावकारी रूपमा काम गर्नुहोस्। गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सिके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको बताउनु भएको छ। नगेन्द्र उपाध्यायले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा सरकारको नीति तथा कार्यक्रमबारे नागरिक प्रतिक्रिया।
राम्रो त राम्रै लाग्यो होइन, तर त्यो राम्रो लागेर मात्रै हुँदैन, त्यो ठाउँ गरेर पनि देखाउनुपर्छ। कालोपत्र भनेर आज जुन बजेटहरू त्यो लगानी गर्न सक्नु पर्यो भने
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
जय बागेश्री पोली क्लिनिकमा अब चुम्बकीय विधि अकुप्रेसरबाट उपचार गरिन्छ र काका?
तिमीले सही भन्यौ नानी, कम्तीमा 3 हप्तासम्म अकुप्रेसर विधिद्वारा उपचार गरे कम्तीमा 6 महिनासम्मको प्यारालाइसिस, ढाड दुख्ने, नसा च्यापिएको, साइटिका, युरिक एसिड, बाथ, हात खुट्टा झमझम गर्ने, निद आउने, पैतला पोल्ने, ग्यास्ट्रिक, दम जस्ता रोगहरूको उपचार हुन्छ।
ए काका, त्यसो भए त भइहाल्यो नि, घरका सबै बिरामी छन्, म पनि अलिअलि बिरामी छु।
अब जुन ठाउँमा समस्या छ नानी, त्यही ठाउँमा चुम्बकीय प्रेसर दिएर उपचार हुन्छ, भएन त भरपर्दो ठाउँ।
यहाँ विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण प्रकारका रोगहरूको चेकजाँच गरिनुका साथै सबै प्रकारको प्रयोगशाला सेवा पनि उपलब्ध छ।
जय बागेश्वरी पोली क्लिनिकमै उपचार गर्न चाहन्छु।
जय बागेश्वरी पोली क्लिनिक, कोहलपुर 10 विद्यानगर पुरानो हाई स्कुलदेखि 300 मिटर उत्तर।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रङ्गीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी रोग, मनोरोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
त्यति मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-588-034।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। सरकारले आउने आर्थिक वर्षका लागि लक्षित गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 5 वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकबाट जोड्ने, मुख्य राजमार्गहरूलाई एक्सप्रेस वेका रूपमा विकास गर्ने, आउँदो 5 वर्षभित्र उत्पादनका सबै क्षेत्रमा 24 घन्टा विद्युत उपलब्ध गराउने लगायतका नीति कार्यक्रम सरकारले अघि बढाउने घोषणा गरेको छ। हरेक वर्ष सरकारले लोकप्रिय सुनिने नीति र कार्यक्रम ल्याए पनि कार्यान्वयन हुन नसक्दा जनतामा विश्वास भने टुटेको छ। सुनौ सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा नेपालगञ्जवासीको प्रतिक्रियासहित साथी रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
मेरो नाम प्रेम कुमारी छेत्री हो। कार्यक्रम त राम्रै लाग्यो, तर त्यसलाई पालना गर्न सक्नु पर्यो। ठाउँ ठाउँमा बत्तीहरू छैन, बत्ती हुनु पर्यो। अब सडकहरू राम्रो भइदिएको भए राम्रो हुन्थ्यो। सरकारले सोच्न त सोचेको हो, तर कार्यान्वयनमा उतार्न सक्नु पर्यो। सबैलाई राम्रो हुन्थ्यो, बरु ठाउँ छोड भन्छ, घरहरू पनि भत्काइरहेछन्। गर्न त अब पब्लिकले पनि गरि नै रहेको छ, नगरेको होइन। र सरकारले अगाडि छिछिटो बनाइदिनु पर्यो।
ऋषिराम पौडेल, राम्रो लाग्यो कार्यक्रम, त ठिक छ, कार्यान्वयन हुनु पर्यो। विकासको नाममा सम्पूर्ण विनाशै गरेर विकास पनि होइन, जनतालाई त्यति प्रभावित नपर्ने किसिमले ठाउँ हेरेर, सुविधा हेरेर, बाटो घाटो नाली कालो पत्री गर्नु त यो सरकारको दायित्व हो, राम्रो हो। विद्युतको सेवा राम्रोसँग हुनु पर्यो। राज्यले दिनुपर्ने सुविधा पनि हामीलाई दिनु पर्यो। खालि ट्याक्स मात्र लिने, राज्यले केही पनि नदिने, बत्ती पनि नदिने, पानी पनि नदिने, होइन, बाटोको नालीको फोहोर पनि नउठाउने, होइन, खालि विकासको मात्रै बजेट मात्रै ल्याएर ल्यायो भन्ने गर्यो भन्ने, तर कुनै पनि स्तरीय काम पनि नहुने त्यस किसिमका कामहरू भइरहेका छन्। ती कामहरू हुनु भएन, ती कामलाई रोक्नु पर्यो। राम्रो स्तरीय काम हुनु पर्यो।
ममता राई, राम्रो त राम्रै लाग्यो होइन, तर त्यो राम्रो लागेर मात्रै हुँदैन, त्यो ठाउँ गरेर पनि देखाउनुपर्छ। कालोपत्र भनेर आज जुन बजेटहरू त्यो लगानी गर्न सक्नु पऱ्यो। अनि रोडमा होइन, जताततै फोहोर मैलाहरू हुनु भएन, जुन अब म यस्तो काम गर्छु भनेर नीति नियोज लिएर मात्रै हुँदैन, त्यो गरेर पनि देखाउनुपर्छ। लोड सेडिङ मुक्त हुनुपर्छ। अब यस्तो जेट भइसक्यो, गर्मी छ, बच्चाहरू तडपिरहेछन्, अब 3-4 घन्टा लोड सेडिङ भइरहेको छ, अनि गर्मीले कति तडपिरहेको हुन्छ, त्यो हटाउनु पऱ्यो होइन। त्यो म नीति नियत ल्याउँछु भनेर त्यो फुक्दै हिँडेर अनि मिडियमलाई त्यो देखाउँदै हिँडेर हुँदैन होइन, त्यो गरेर पनि देखाउनुपर्छ त्यो ठाउँ।
मेरो निर्मल कुमार विष्ट, एकदम सराहनीय। अब नगरहरू सबै बजार व्यवस्थापन लोड सेडिङ मुक्त भन्न लागेको त धेरै सरकारले भन्यो, तर यो त सम्भव नहोला जस्तो लाग्छ होइन। जनसङ्ख्या वृद्धि दर पनि त्यस्तै छ, जनसङ्ख्या कारणले गर्दा त्यो सरकारले यो विद्युत लोड सेडिङ त मुक्तै गराउन त सक्दैन भन्ने कार्यक्रम मात्रै ल्याउने हो, तर अरू गर्न सक्छ सरकारले। एकदम राम्रो कार्यक्रम, नीतिहरू मात्रै ल्याएर भएन, नीति सार्वजनिक त धेरै सरकारले गरिसक्यो।
वैदेशिक रोजगारबाट फर्किएका महिलालाई आत्मनिर्भर गराउने उद्देश्यले ई रिक्सा वितरण गरिएको छ। युएन वुमन र पौरखी नेपालको सहयोगमा हिजो रिक्सा प्रदान गरिएको हो। विदेशमा काम गरेर फर्किएका महिलालाई रिक्सा चलाउने तालिम दिएर रिक्सा प्रदान गरिएको हो। स्वदेशमा महिलालाई आर्थिक आमदानी गर्ने स्रोत जुटाउन सहयोग पुग्ने भएकाले रिक्सा चलाउन सहयोग गरिएको पौरखी नेपालले बताएको छ। यो बाँकेको खबर हो, नागरिक पश्चिमेलीमा खबर प्रकाशित छ।
उच्च अदालत न्याय क्षेत्र समन्वय समितिले उच्च अदालतबाट सार्वजनिक सरोकारका मुद्दामा भएका फैसलाहरूको यथाशीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ। न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष एवं अदालतका वरिष्ठतम न्यायाधीश विष्णुदेव पौडेलको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास नेपालगञ्ज इजलासदेखि भेरी अञ्चल अस्पताल अगाडिसम्मको ट्राफिक जाम व्यवस्थित गर्ने अर्धन्यायिक निकायमा कानुन व्यवसायीको पहुँचलाई सरलीकरण गर्ने अदालत एवं अर्धन्यायिक निकायमा विद्यमान बिचौलियाहरूको बिगबिगीलाई न्यूनीकरण गर्ने समेत निर्णय गरेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
सुशासनका लागि सूचनाको अधिकार भन्ने मूल नाराका साथ सूचनाको हक सम्बन्धी अनुशिक्षण नेपालगञ्जमा सम्पन्न भएको छ। सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सम्पन्न भएको छ। सो अनुशिक्षण कार्यक्रमका सहभागीहरूले सूचनाको हक सम्बन्धी छलफल अनुशिक्षण स्थानीय तहमा पनि हुनुपर्नेमा जोड दिएका थिए। सद्भावमा खबर छ।
बाँकी नरैनापुर गाउँपालिका वडा नम्बर 5 बस्ने केशव गोडियालाई अपहरण गरी भारतीय क्षेत्रमा लगि फिरौतीसम्मको मोलतोल भएको प्रकरण प्रहरीले हिजो एकजना अभियुक्तलाई फन्दामा लिएको छ। आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर 4 घोडदौरिया स्थित छापा मारेर अभियुक्त आरिफ खाँलाई पक्राउ गरेको हो। गोडियालाई नेपालगञ्जबाट अपहरण गर्न भारतीय अभियुक्तहरूको साथमा भारतबाट उनीहरूकै साथमा गाडीमा आएको भन्ने प्रमाण हात लागेपछि प्रहरीलाई आरिफलाई फन्दामा लिएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
आर्थिक वर्ष 2074-75 कोहलपुर नगरपालिकाभित्र सञ्चालित अधिकांश योजनाहरूको अनुगमन गरिएको छ। हिजो कोहलपुर नगरपालिकाकी उपप्रमुख एवं नगरस्तरीय योजना अनुगमन समिति संयोजक सञ्जु कुमारी चौधरीको नेतृत्वको अनुगमन समितिले नगरका विभिन्न वडाका योजनाहरूको अनुगमन गरेको हो। अनुगमनको क्रममा कोहलपुर वडा नम्बर 12 त्रिभुवनचो खड्गवार हुँदै गुयाबारीसम्मको 432 मिटर लम्बाइको पक्की सडकको अनुगमन गरिएको हो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उक्त सडक पक्की भए पनि काम सन्तोषजनक नभएको अनुगमन टोलीले जनाएको छ। मिसन टुडेमा खबर छ।
विवेकशील साझा पार्टीको जिल्ला संयोजकमा डाक्टर विनोद कर्ण मनोनित हुनुभएको छ। पार्टीको प्रदेश 5 संयोजक अनुपमान सैजुले डाक्टर कर्णको नेतृत्वमा बाँके जिल्ला कार्यसमिति बनाउने निर्णय गर्नुभएको हो। पार्टीले मलाई विश्वास गरेर नेतृत्व दिएको छ। डाक्टर कर्णले भन्नुभयो, केही दिनमै 5 जनाको कार्यसमिति बनाएर काम सुरु गर्छु। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
गर्मीले तराईका जिल्ला प्रभावित, आक्रान्त बाँके बर्दियावासी, लोडसेडिङ तालिका बिना विद्युत कटौती, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सल्लाह।
बाँके नेकपामा नेतृत्वका लागि लबिङ, नेताहरू आन्तरिक दौडमा। बाँकेमा अल्पसंख्यक समुदायका बालबालिका विद्यालय बाहिर।
बाँके जिल्ला अदालतद्वारा 3,000 वर्ष कैद असुल्न बाँकी, साउनभित्र बुझाएमा छुट। नेपालगञ्ज कारागार र जिल्ला प्रहरीमा कोचाकोच कैदी थुनुवा व्यवस्थापन गर्न माग।
र बाँकी उपराष्ट्रपति कपमा छनौट, केन्द्रीय प्रतियोगितामा सहभागिताका लागि टोली प्रस्थान। बर्दियामा क्षेत्रीय स्तरको महिला फुटबल प्रतियोगिता हुने। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज जेठ 9 गते बुधबार, मे 23 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार।